जंग लड़ी जा रही थी, لہذا وہ تمام جگہ صفحہ ہستی سے ختم ہو گئی، اس کا تقدس ختم ہو گیا، لیکن کربلا باقی ہے. کربلا کیوں باقی ہے؟ تو کلرز کیا ہے، کربلا اس لیے باقی ہے کیونکہ کربلا حق کو باطل کی جنگ تھی. تو اب دوسرا سوال یہ پیدا ہوتا ہے کہ حق کو باطل کی بھی بہت ساری جگہ ہوئی ہیں تاریخ میں، ان میں کربلا کا جو ہے نا کون سا مقام ہے، مقام کیا ہے کربلا کا؟ بدر بھی حق و باطل کی جنگ ہے، بہت بھی حق و باطل کی جنگ ہے، صفین بھی حق و باطل کی جنگ ہے، تو حق و باطل کی جنگیں اور بھی ہیں، لیکن ان میں کربلا کی کیا خصوصیت ہے؟ اس کے لیے کہا گیا کہ کربلا کی خصوصیت یہ ہے کہ کربلا میں حق سمٹ کے آیا تھا، حق سمٹ کر آیا تھا. آپ دیکھیں، آپ یہاں پر چند بلب جمع کریں، ہزار بلب جمع کریں، اس میں سے ایک دو میں روشنی آ رہی، باقی سب جو ہے نا خاموش ہے، تو اس میں کیا روشنی پھیل رہی؟ ہزار بلب میں دو جل رہے ہیں، تین جل رہے ہیں، دس جل رہے ہیں، باقی پورے کیا کر رہے ہیں، کام نہیں کر رہے، تو روشنی کہاں پہ رہی؟ لیکن اگر آپ نے 72 بلب روشن کیے اور سب کے سب جل رہے ہیں، ادھر ہزار لگائے اس میں سے دو تین جل رہے ہیں، ادھر ہم نے صرف 70-72 لگائے مگر پورے کے پورے جل رہے ہیں، تو روشنی کدھر زیادہ ہوگی؟ احد میں بھی جو ہے حق والے جمع ہوئے تھے، لیکن کتنے احد میں رسول اللہ کے لشکر والے تھے جن کے بلب نہیں جل رہا تھا، جن کے نور ایمان میں استقامت نہیں تھی، وہ بھاگتے ہوئے نظر آئے، یعنی وہ چراغ جل نہیں رہے تھے، چراغ بہت لائے تھے حضور. امیر المومنین صفین میں 10,000-20,000 چراغ لے کے آئے تھے، لیکن جلنے والے دو تین تھے، مالک اشتر کا چراغ جل رہا تھا، محمد حنفیہ کا چراغ جل رہا تھا، چند چراغ جل رہے تھے، باقی سب بجھے ہوئے چراغ تھے. لیکن امام حسین کی خصوصیت کیا تھی؟ وہ یہ تھی کہ امام حسین نے پوری دنیا کے چراغوں کو ایک جگہ جمع کر لیا. یہ جو کارنامہ ہے، اس کی وجہ سے وہ روشنی اتنی زیادہ ہو گئی کہ 14 صدیوں کے بعد بھی وہ روشنی آج تک باقی ہے. آپ دیکھیے کتنے لوگ، بہت سارا مجمع جو ہے مثال کے طور کے اوپر جمع ہوا، 10,000 لوگ فلاں جنگ میں جمع ہوئے، ان میں سے 50 کے نام آپ بتائیے. بدر میں مثال کے طور پر 313 شہید ہیں، 313 لوگ شہید یعنی شریک ہوئے. اب یہ 313 میں سے 50 کے نام آپ بتائیے. لیکن کربلا میں ایسا نہیں ہے. آپ کربلا میں 72 ہیں تو اس میں پورے 72 کے نام موجود ہیں، بلکہ 72 سے زیادہ کے نام موجود ہیں. تقریباً 120 کی فہرست موجود ہے کربلا کی، جبکہ آپ کو صرف 70 نام چاہیے، آپ کو 72 نام چاہیے، لیکن موجود وہاں پر 100 سے زیادہ لوگ. دوسری جنگ میں اگر 300 ہے تو اس میں سے 50 کے نام بھی نہیں موجود ہے. یہ ہے فرق، یہ کتنا بڑا فرق ہے اس میں، جبکہ امام حسین کے ساتھ بچے بھی ہیں. آپ یہ کہہ سکتے ہیں کہ بہت بڑی بڑی شخصیتوں کو جمع کیے تھے، ان شخصیتوں میں چھوٹے بچے بھی ہیں، لیکن ان کا کارنامہ بھی اتنا زیادہ ہے کہ بڑے بڑوں کا کارنامہ اتنا نہیں ہوگا، جہاں امام حسین کے بچوں کا کارنامہ بھی بڑوں سے دیکھا جاتا ہے. صفین کے بڑے بڑوں سے زیادہ امام حسین کے بچوں کا کارنامہ ہے. میں یہ بات کل نہیں پیش کی آپ کے سامنے، کیونکہ وقت کی کمی جو ہے بحران رہتے ہیں، اسی لیے ان شاء اللہ آج بہت کم وقت میں آپ کی، لیکن آپ اس میں اگر غور کریں گے کتنے مطالب ہیں. مثال کے طور پہ میں آپ سے کہہ رہا ہوں، صفین میں امیر المومنین شجاعت کے جوہر بتا رہے ہیں، یعنی انہیں تیار کر رہے ہیں، انہیں جوش شجاعت دلا رہے ہیں. ادھر امام حسین کیا کر رہے ہیں؟ امام حسین کے ساتھ جو سپاہی آئے تھے وہ اس قدر جوش دکھا رہے تھے، امام حسین ان کو روک رہے تھے، ادھر وہاں پر جو ہے بھیجا جا رہا، ڈھکیلا جا رہا تو جانے کے لیے کوئی تیار نہیں. وہ بھی حق و باطل کی جنگ ہے, یہ بھی حق و باطل کی جنگ ہے, لیکن دونوں حق و باطل کی جنگ میں فرق یہ ہے کہ حضور کے لشکر میں حضور جو ہے کہہ رہے آؤ آگے بڑھو, تلواروں کے سامنے جاؤ, تیروں کے سامنے جاؤ, میدان میں جاؤ لڑو, تو لڑنے کے لیے تیار نہیں ہے, لوگ پیچھے جا رہے ہیں, بھاگ رہے ہیں. امیر المومنین کے سپاہی کی وجہ نہیں ہے, امیر المومنین کہہ رہے ہیں جاؤ لڑو آگے بڑھو اور وہ لوگ پیچھے, وہ بھی حق و باطل نہیں. لیکن امام حسین کے پاس کیا تھا, قاسم کہہ رہے کہ میں جانا چاہتا ہوں, امام حسین کہہ رہے نہیں رو, کیونکہ اس لیے کہ امام حسین کے پاس ایک دو نہیں تھے, سب کے سب کہہ رہے تھے ہم کو اجازت دیجیے, ہم کو اجازت دیجیے, ہم کو اجازت دیجیے, جتنے تھے سب اجازت مانگنے والے تھے, کوئی ایک بھی نہیں تھا جو پیچھے ہٹنے والا تھا. یہ فرق ہے, اور اس کے علاوہ بہت سارے فرق. تو معلوم یہ ہوا کہ تمام فتوحات میں اور کربلا میں فرق یہ ہے. میں تیزی سے آگے بڑھو, دیکھیے ہر جنگ میں دنیا میں جتنی جگہیں ہوئی ان سب میں کربلا کو علیحدہ خصوصیت دیجیے, وہ یہ ہے کہ دنیا کی ہر جنگ میں تلواروں کا مقابلہ تلواروں سے ہوا ہے, تلواریں تلواروں کے مقابلے میں آئے, تیر تیروں کے مقابلے میں آئے, نیزے نیزوں کے مقابلے میں آئے. میدان میں ہوتا کیا ہے, ادھر سے تلوار چلتی ہے تو ادھر سے بھی تلوار چلتی ہے, ادھر سے تیر چلتا ہے ادھر سے بھی تیر چلتا ہے, ادھر بھی تازہ لشکر ہوتا ہے جوانوں کا, ادھر بھی تازہ لشکر ہوتا ہے, تازہ دم جوانوں کا لشکر ہوتا ہے, ادھر بھی گھوڑے تھے ادھر بھی گھوڑا سوار, دونوں مل کے جنگ لڑتے ہیں, دونوں جو ہے کیوں, اس لیے کہ وہاں طاقت کی جنگ ہو رہی ہے, دونوں طاقت کا مظاہرہ کر رہے ہیں. وہاں پر چاہتے کیا ہیں دونوں لشکر, ایک دوسرے پر غلبہ حاصل کر. بہت توجہ کیجیے کیونکہ ہم ایک مقصد تک پہنچ رہے ہیں کہ کربلا کو کیا خصوصیت ہے, یہ جو ہے نوجوان نسل کو معلوم ہونا چاہیے کہ کربلا آخر جنگ کس بات کی ہے. یہ دیکھنے میں تلواریں یہاں پر بھی لائی گئی ہیں لیکن دونوں میں بہت فرق ہے. دنیا میں جو جنگیں ہیں تمام دنیا کی جنگیں, یہی وجہ ہے کہ وہ لوگ یہ سمجھ رہے تھے, دیکھیے دشمن کا لشکر یہ سمجھ رہا تھا کہ امام حسین سے ہمیں طاقت کی جنگ لڑنا ہے, طاقت کی جنگ لڑنا ہے, کیونکہ امام حسین علیہ السلام کمزوری نہیں دکھا رہے تھے. کل میں نے اقبال کے جو شعر پڑھا تھا کہ ہے جرم ضعیفی کی سزا مر کے مفاجات, ہے جرم ضعیفی کی سزا, ضعیفی کی سزا یہ ہے کہ وہ موت کے گھاٹ اتر, ہر کمزور آدمی کی سزا یہ ہے کہ اسے مرنا ہے. اس لیے کہ کمزوری ہمیں میدان میں نہیں دکھا, دشمن کے مقابلے میں کمزوری نہیں دکھانا ہے. ایک تو کمزور انسان خود سے کمزور ہو الگ بات ہے, لیکن کمزوری دکھائے یہ اس کی کمزوری, یعنی اس کی کمزوری ہے, کمزوری دکھانا نہیں ہے آپ کو. کمزور اگر ہیں آپ تو اللہ آپ کی مدد کرے گا, لیکن اگر آپ خود سے کمزوری دکھائیں گے تو اللہ آپ کی مدد کرنے والا نہیں ہے, بلکہ آپ دشمن کو دعوت دے رہے ہیں کہ تم مجھے آ کے مار ڈال. آپ دیکھیے جنگل کا قانون کیا ہے, جنگل میں اگر کوئی جانور اپنے کو کمزور بتاتا ہے تو دوسرا جانور آگے اسے نکل جاتا ہے, یہ قانون ہے, جنگل کا قانون یہ ہے. اگر آپ یہاں پر بھی اپنی کمزوری بتائیں گے تو پھر دشمن آ کے آپ کو نوچ لے. میدان میں کھڑے ہونا ہے آپ, کمزوری چاہے آپ لاکھ کمزور سے ہی, لیکن میدان چھوڑ کے نہیں جانا ہے. یہ بڑی عجیب چیز ہے, دیکھیے حق و باطل کو سمجھنا بہت اہم ہے کہ آخر یہ باطل ہے یا جو کیوں آج بھی جو ہے باطل پہ رہتے ہیں اور جو دھوکہ دینا چاہتے ہیں, فریب دینا چاہتے ہیں اور باطل پرستی کرتے ہیں, کیوں؟ اس لیے کہ ان کو باطل کی حقیقت نہیں معلوم ہے, باطل کی کمزوری نہیں معلوم ہے. باطل دیکھنے میں تو بہت بڑا نظر آتا ہے لیکن اس کے اندر ہوتا کچھ نہیں ہے, باطل میں ہوتا کچھ نہیں ہے, دکھتا بہت زیادہ ہے. اور میں ایک مثال دیتا ہوں آپ کو کہ یہ جو باطل ہوتا ہے نا, جتنا آپ اس کو قوی کریں گے نا وہ اتنا کمزور ہوگا. آپ مثال کے طور پہ ایک جھوٹ کو سچ ثابت کرنے کے لیے آپ کو کیا کرنا پڑتا ہے, ایک جھوٹ کو سچ ثابت کرنے کے لیے, جھوٹ کیا ہے باطل میں, اس ایک باطل کو ثابت کرنے کے لیے آپ کو کیا کرنا پڑتا ہے, ایک جھوٹ کو ثابت کرنے کے لیے 70 جھوٹ بولنا پڑتا ہے, پھر بھی جھوٹ جھوٹ ہوتا ہے. اور حق سچائی ایک حقیقت کا نام ہے, چاہے آپ اس کو لاکھ جھٹلائے لیکن سچ سچ ہوتا ہے, وقتی طور کے اوپر سچ پہ پردے ڈال دیے جائے لیکن پھر بھی سچ سچ ہوتا ہے, سچ کو چھپایا نہیں جا سکتا. اس کی مثال یہ ہے کہ مثال کے طور پر دو عورتوں کتنے ہوتے ہیں, چار ہوتے ہیں, बात भी हो सकते हैं, छे भी हो सकते हैं, नहीं हो सकते, तीन हो सकते हैं। सच्चाई एक ठोस हकीकत का नाम है, बस एक ही है सच्चाई, फिर दूसरी कोई सच्चाई नहीं है। हक है तो बस एक ही है, यानी दो और दो को अगर आपने कहा कि सच्चाई अगर है तो चार है, यानी दो और दो के हजरत को मिलाया जाए तो चार होता है, ये हक है। हम एक ठोस मेहनत है, यानी एक ही है, दो नहीं हो सकते, फिर कोई दूसरा अदद हक नहीं बन सकता। हक अगर है तो एक ही रहेगा, वो अपनी जगह से हटेगा नहीं, चाहे आप उसको कुछ भी करें वो अपनी जगह से नहीं हटेगा। लेकिन अगर इसके मुकाबले में जो भी अदद आप बोलेंगे वो बातिल होगा, है ना, झूठ होगा वो। और उस झूठ को पर आप जितना इजाफा करेंगे झूठ और कमजोर होगा। मिसाल के तौर पर अगर आप कहते हैं दो और दो पांच होते, अगर आप कहें दो और दो पांच होते हैं तो ये झूठ है। आप इसको साबित करने के लिए अगर आप कहें नहीं ठीक है, अगर आप पांच नहीं मान रहे तो छह कह बताओगे, अगर अगर दो और दो चार को आप कह रहे हैं कि पांच अगर गलत है तो छह तो और गलत हुआ। अब ठीक है, छह आप नहीं मान रहे ना, मैं आठ कहूंगा, आठ नहीं दस कहूंगा, दस नहीं बीस कहूंगा, बीस नहीं हजार कहूंगा, दो और दो हजार होते, तो ये और बड़ा झूठ है। यानी जितना अदद बढ़ रहा है, गौर करिए, जितना अदद बढ़ रहा है झूठ में इजाफा हो रहा है, झूठ में जितना इजाफा होगा झूठ कमजोर होता जाएगा। बातिल को आप जितना कमी करिए, जितना उसको सिंघार कीजिए, जितना संवारिए, जितना जो है उस बातिल में इजाफा करिए, बातिल कमजोर से कमजोर होता चला जाएगा, चाहे जितने ज्यादा हो जाए। ये चीज हम वाले समझ सकते हैं जिसकी निगाहों पे से पर्दा उठ चुका है, वरना आम आदमी बातिल की हैबत से परेशान हो जाता है। लेकिन हम वाला जानता है कि ये तो बातिल और कमजोर हो रहा है, अगर ये कम था फिर भी तो एक हद तक इससे मुकाबला मुश्किल था, लेकिन जैसे जैसे ये बढ़ता जा रहा है ना, ये कमजोर हो रहा है। इमाम हुसैन 72 थे, इस 72 के मुकाबले में हजार का लश्कर आया, तो इमाम हुसैन ने कहा ये कमजोर हो रहे हैं, ये कमजोरी की दलील है ना, 72 के मुकाबले में आप हजार को ला रहे हैं, इसका मतलब आप कमजोर है तभी हजार को ला रहे हैं। उसके बाद आप कह रहे नहीं हजार बस नहीं हो रहे तो 2000 को ला रहे, इसका मतलब यह है कि आप ये जानते हैं कि इस 72 का मुकाबला हजार नहीं कर सकते, इसलिए 2000 को ला रहे। यानी दिल इसका कितना कमजोर हो रहा है, बातिल का दिल कितना कमजोर हो रहा है, वो ये देख रहे हैं कि ये हमारे हजार से भी नहीं डर रहे हैं। अच्छा और बुलाता हूं, अब तो चले जाएंगे लोग, अब भागेंगे ये लोग, 2000 बुलाए, 2000 से भी काम नहीं चल रहा है, तो 2000 से अगर काम नहीं चल रहा है तो 6000 को भेज दो, तो 6000 भी आ गए, तो ये तो जा ही नहीं रहे, तो 6000 भी आ गए तो नहीं हट रहे, तो वो क्या कह रहे हैं। तो मालूम यह हुआ बातिल हजार में कमजोर था तो 5000 में और कमजोर हुआ, 6000 में और कमजोर हुआ। इसीलिए करबला में दुश्मन का लश्कर ज्यादा से ज्यादा भेजा जा रहा था, उसकी वजह यही थी कि उन्होंने ये कहा कि एक मुस्लिम को गिरफ्तार करने के लिए इतना लश्कर भेजा गया, यहां तो 72 मुस्लिम जमा है तो इनके लिए कितना लश्कर चाहिए, तो यहां भेज दे जाओ लश्कर, तो जो है गांव के गांव खाली हो गए। आज के जमाने में हमको ये अदद बहुत छोटा नजर आता है, इसीलिए जो है आज का कोई फतीह जो सुनता है 6000 तो कहता 6000 तो कम दिख रहे हैं, कितनी ज्यादा। उस जमाने में एक एक बस्ती में, एक एक गांव में, एक एक शहर में जो है वो जो है 200 आदमी हो तो बहुत बड़ा गांव माना जाता था, 100 आदमी की आबादी को, तो कितने 100 बस्तियां खाली हुई होंगी, तब कहीं जाके 6000 लोग जमा हुए होंगे। क्या पास रिवायत है, क्योंकि अदद तो था नहीं कि कोई लोग गिने बैठकर, तो किसी ने कहा 30000 का लश्कर आया था, सबसे ज्यादा जो रिवायत मिलती है वो 30000 की, जो सबसे कम मिलती है वो 6000 की। तो 6000 हो या 30000 हो, लेकिन 72 के मुकाबले में तो बहुत ज्यादा है। लेकिन सवाल यही है कि जब बातिल जब कभी हुआ तो कमजोर होता चला गया है, उसकी दलील यही है कि बातिल कमजोर कैसा होता है। मैं आपको यही दलील दे रहा हूं कि हक के मुकाबले ठोस मेहनत है, उसके मुकाबले में जितने अदद को आप इजाफा करते जाएंगे, अदद जितना बढ़ेगा कमजोरी उतनी बढ़ेगी। जबकि شاعر کہتا ہے کہ جبکہ عالم میں ہو چکا ہے مسلسل یہ تجربہ، عالم میں ہو چکا ہے مسلسل یہ تجربہ، قوت ہی زندگی کی رہی ہے گراہ کشاں، سر زوف کا ہمیشہ رہا ہے جھکا ہوا، نا طاقتی کی موت ہے طاقت کا سامنا، طاقت سی شے مگر خجل و بد نصیب تھی، نا طاقتی حسین کی کتنی عجیب تھی، طاقت سی شے کو خاک میں جس نے ملا دیا، تختہ الٹ کے قصر حکومت اٹھا دیا، ٹھوکر سے جس نے افسر شاہی گرا دیا، اس طرح جس سے ظلم سیاہ فام ہو گیا، لفظ یزید داخل دشمن ہو گیا، تو امام حسین نے اتنا رسوا کیا باطل کو کہ اتنے ہزار کی تعداد بھی آ کر امام حسین کو اپنی جگہ سے نہیں ہلا سکی، سوات تدری اس کا نام ہے، اتنا روک ڈالنے کی کوشش کی گئی، اتنی دہشت پھیلانے کی کوشش، آپ سمجھ رہے کہ دہشت گردی ابھی پیدا ہوئی ہے، دہشت گردی کی تاریخ بہت پرانی ہے، یہ دہشت گرد کیا چاہتے ہیں، خوف بٹھانا چاہتے ہیں، صرف میں مثال دیا تھا نا یہ داعش والوں کی کہ یہ عراق میں آ کر صرف دھوند بٹھانا چاہ رہے تھے، یہ چاہ رہے تھے کہ ہماری دہشت سے لوگ دہشت زدہ ہو کے پورے پورے شہر خالی ہو جائیں، بغیر لڑے کے کامیاب ہو جائیں، لیکن امام حسین نے کہا کہ ہم میدان سے پیچھے نہیں ہٹیں گے، تو اب آپ یہ اندازہ لگائیے اتنے ہزار کا لشکر آیا، اب یہ بتائیے کہ یہ لشکر کامیاب ہو کے گیا یا ناکام ہو کے گیا، کیونکہ یہ جو جنگ امام حسین جو جنگ لڑنے جا رہے تھے، اگر وہ جنگ طاقت کی ہوتی تو امام حسین بھی طاقت کے مقابلے میں طاقت کو سمیٹ کے لے جاتے، جیسا صفین کی جو جنگ ہو رہی تھی، بدر کی جو جنگ ہو رہی تھی، احد کی جو جنگ ہو رہی تھی، یہ تمام جنگوں میں کیا تھا، ان تمام جنگوں میں طاقت کا طاقت سے مقابلہ ہو رہا تھا، اس لیے جو ہے امیر المومنین بھی طاقت جمع کر رہے تھے، امام حسن بھی طاقت جمع کر رہے تھے، جب امام حسن کو لشکر نہیں ملا تو امام حسن صلح کرنے پہ مجبور ہوئے، ہے نا، یہی ہے حقیقت ہے نا تاریخ کی، یہ لشکر نہیں ہے، تو معلوم یہ ہوا کہ یہ جو جنگ امام حسین لڑنے جا رہے ہیں وہ امام حسین کا مقصد تلواروں کی جنگ تھی نہیں، یہ تو امام حسین سے کے مقابلے میں تلواریں لائی گئی تو وہ مجبوراً، یعنی مطلب یہ ہے کہ امام حسین نے جنگ نہیں کی، اس سے پہلے بھی میں کہہ چکا ہوں شاید کہ امام حسن نے سے صلح، امام حسن نے صلح نہیں کی بلکہ امام حسن سے صلح کی گئی، اسی طرح سے امام حسین نے جنگ نہیں کی بلکہ امام حسین سے جنگ کی گئی، امام حسین سے جنگ کی گئی، امام حسین سے جنگ کی گئی، یعنی امام حسین نے جنگ نہیں کی خود سے، اگر خود سے جنگ کرنے والے ہوتے تو امام حسین جو ہے لشکر کشی کرتے، لشکر کے مقابلے میں لشکر لے جاتے، لیکن گود کے پاروں کو لے کے کیوں جا رہے ہیں، اب دیکھیے مسئلہ پیدا ہوتا ہے کہ کربلا کو ہم قریب تک پہنچ گئے، اب یہاں تک ہم کو معلوم ہو جائے گا کہ اب کربلا کا مقصد اور ہدف امام حسین کا اس جنگ سے کیا تھا، اگر لشکر کشی تھی تو لشکر کو لانا چاہیے تھا، طاقت کو جمع کرنا چاہیے تھا، جبکہ امام حسین طاقت کو خود توڑ دیے، آپ کو بتا رہا ہوں مثال کے طور کے اوپر، امام حسین کے بعد جو بڑے بڑے سپاہ سالار تھے جو جنہوں نے جنگ صفین لڑی تھی، جو بڑے بڑے جنگ کے بعد یعنی خود امیر المومنین سے جنہوں نے جو ہے وہ فنون جنگ سیکھے تھے، مثال کے طور پہ محمد حنفیہ ایک بہت بڑی طاقت تھی، اس کو تو امام حسین نے مدینے میں چھوڑ دیا، ان سے زبردستی بھی نہیں کی، جنگ لڑنا ہے آپ کی ضرورت ہے، تو محمد حنفیہ کو مدینے میں چھوڑ دیا، دوسری بڑی طاقت جو امام حسین کے پاس تھی وہ مسلم ابن عقیل کی تھی، ان کو انہوں نے کوفہ بھیج دیا جبکہ کسی اور کو بھی بھیجا جا سکتا تھا، یعنی طاقتوں کو تقسیم کر رہے ہیں، جبکہ اگر آپ کو طاقت کی جنگ لڑ رہا تھا تو طاقت کو جمع کرنا چاہیے تھا، طاقت کو تقسیم کیوں کر رہے ہیں، اس کا مطلب یہ کہ امام حسین کا ہدف کچھ اور ہے، ہے نا، اب یہاں سے امام حسین کا نظریہ سمجھ میں آ رہا ہے کہ امام حسین چاہ کیا رہے ہیں، اصل میں وہی بات جو محمد حنفیہ کے لیے بھی تشویش کی باعث تھی کہ اگر آپ کر کیا رہے ہیں، امام حسین مدینے سے جا رہے ہیں تو محمد حنفیہ کو لے کے جانا چاہیے، علی اصغر کو نہیں لے جانا چاہیے تھا، محمد حنفیہ کو پریشانی یہ لاحق ہوئی کہ مجھ سے تو کہی نہیں جا رہی ہے بات، مجھ پہ زور نہیں دیا جا رہا چلنے کے لیے، اور ایک طاقت جو مدینے میں چھوڑ کے امام حسین گئے وہ عبداللہ ابن جعفر کی طاقت ہے، یعنی جناب زینب کے شوہر جو خود جو ہے جعفر طیار کے بیٹے ہیں, جو فنون جنگ سے واقف ہیں. عبداللہ ابن جعفر سے بھی امام حسین تو ہے نا خواہش نہیں کرتے کہ آپ ضرور چلیے میرے ساتھ. یعنی جن کو لے جانا چاہیے تھا ان کو چھوڑ کے جا رہے ہیں, اور جن کو چھوڑ کے جانا چاہیے تھا ان کو لے جا رہے ہیں. یہی تو بات ہے نا. ایک دن کا بچہ, دو دن کا بچہ, علی اصغر سے کہنا چاہیے تھا کہ چھوٹا بچہ ہے جس کو ہم مدینے میں چھوڑ کے جا رہے ہیں. جیسا ہوتا ہے آپ سفر پہ جا رہے ہیں تو چھوٹے بچے کو چھوڑ کے جاتے ہیں, بڑے آدمی کو ساتھ لے جاتے ہیں. امام حسین کہہ رہے ہیں چھوٹے بچے کی ضرورت زیادہ ہے, محمد حنفیہ کی ضرورت کم ہے. آپ چلتے تو چلیے ورنہ آپ کی ضرورت نہیں ہے. یہ کیا مطلب ہے؟ عبداللہ ابن جعفر سے کہہ رہے ہیں آپ چلتے تو چلیے ورنہ آپ کی ضرورت نہیں ہے, حتیٰ آپ کے بیٹوں کی بھی ضرورت نہیں ہے. محمد محمد کو بھی مدینے میں چھوڑ کے آئے تھے, وہ لوگ بہت بعد میں آ کے ملے. وہ لوگ اس وقت ملے جب امام حسین کوفے کی طرف جا رہے تھے, مدینہ چلتے وقت میں تو وہ لوگ بھی ساتھ میں نہیں تھے. تو جو آنا چاہتا ہے وہ آئے, جو نہیں آنا چاہتا ہے ہم ان پر زور نہیں دے رہے آنے کے لیے. آخر وہ کون سی جنگ لڑنے جا رہے ہیں جہاں پر ان کی تو ضرورت ہے, جناب زینب کی ضرورت ہے لیکن عبداللہ ابن جعفر کی ضرورت نہیں ہے, معاف فرمائیے گا. جہاں پر جو ہے محمد حنفیہ کی ضرورت نہیں ہے مگر علی اصغر کی ضرورت ہے. تو آخر جنگ کون سی ہے یہ جس کے اندر بچوں کو لڑنا ہے اور جوانوں کی ضرورت نہیں ہے؟ لیکن اس کے باوجود بھی دشمن لڑنے کے لیے ہتھیار جمع کر رہا ہے, ان کمزوروں سے لڑنے کے لیے, یعنی جو ہے علی اصغر سے لڑنے کے لیے لشکر آ رہا ہے, 13 سال کے بچے سے لڑنے کے لیے لشکر آ رہا ہے, 18 سال کے بچے سے لڑنے کے لیے لشکر جمع ہو رہا ہے. شام سے لشکر آ رہا ہے, کوفے سے لشکر آ رہا ہے, پوری دنیا سے جو ہے لشکر سمیٹ کے آ رہا ہے. اس لیے کہ یزید اس دور کی سب سے بڑی طاقت تھی, جیسا آج کا اوباما ہے. اگر یہ جب جنگ لڑتا ہے تو 27 ممالک کو ساتھ میں لے کے آتا ہے. کسی ایک ملک پر اگر حملہ کرنا ہوتا ہے اس کو تو یہ 27 ممالک کو ساتھ میں لاتا ہے, جو یہ وقت کا یزید ہے. تو یہ لوگ کمزور ہوتے ہیں, اسی لیے ان کو جو ہے ہاتھ کی طاقت بہت بڑی نظر آتی ہے. یہ کبھی بھی جو ہے کمزور ہونے کی علامت ہے کہ 27 ممالک کو ساتھ میں لے کے آتے ہیں. اسی طرح سے اتنا بڑا لشکر لے کے آئے امام حسین علیہ السلام, در حقیقت اقتدار کی جنگ نہیں لڑنے جا رہے تھے بلکہ اقدار کی جنگ لڑنے جا رہے تھے. حسین طاقت کی جنگ نہیں, کردار کی جنگ لڑنے جا رہے تھے. تو امام حسین جب کردار کی جنگ لڑنے جا رہے تھے تو نیک کرداروں کی ضرورت تھی, طاقت کی ضرورت نہیں کردار کی ضرورت تھی. اور کردار کی جنگ کے لیے خواتین کی بھی ضرورت ہے, بچوں کی بھی ضرورت ہے, کمزور سپاہیوں کی بھی ضرورت ہے, اس لیے کہ انہیں کردار دکھانا ہے, کردار کا مظاہرہ کرنا ہے. اسی وجہ سے امام حسین بڑی بڑی طاقتوں کو تقسیم کرنے کے باوجود بھی اب خط لکھ رہے ہیں کس کو؟ من الحسین الغریب الى حبیب ابن المذاہب الاسدی رجل فقیہ الى رجل فقیہ حبیب ابن المذاہب الاسدی. حسین غریب کی جانب سے یہ خط لکھا جا رہا ہے اپنے بچپن کے دوست حبیب ابن مذاہب کو, جو رجل فقیہ ہے, یعنی امام حسین کو فقیہوں کی ضرورت ہے, کردار والوں کی ضرورت ہے. امام حسین بریر حمدانی جو 90 برس کے حافظ قرآن ہیں ان کو بلاتے ہیں کہ مجھے آپ کی ضرورت ہے. جتنے حافظان قرآن تھے سب کو حسین ابن علی نے سمیٹ لیا. تو یہاں امام حسین کہنا کیا چاہ رہے ہیں؟ اس لیے کہ ان جاہلوں کے مقابلے میں حسین تالیان قرآن کو جمع کر رہے تھے, قرآن کی تلاوت کرنے والوں کو جمع کر رہے تھے. امام حسین علیہ السلام علم والوں کو جاہلوں کے مقابلے میں جمع, دنیا کے جتنے نیک اور شریف لوگ تھے ان کے کردار کو پیش کرنا چاہتے تھے. تو اب جنگ کون سی تھی؟ کردار کی جنگ تھی طاقت کے مقابلے میں. تو امام حسین علیہ السلام شروع سے یہ فیصلہ کر چکے تھے کہ ہمیں اقدار کی جنگ لڑنا ہے. ہمیں کس کو بچانا ہے؟ سچائی کو بچانا ہے. ہمیں کس کو بچانا ہے؟ امانت اور دیانت کو بچانا ہے. ہمیں کس کو بچانا ہے؟ عدالت کو بچانا ہے. کیونکہ ناانصافی کا نام عدالت رکھا جا رہا تھا, بد کرداری کا نام کردار رکھا جا رہا تھا, بزدلی کا نام شجاعت رکھ دیا جا رہا تھا, بد کرداری کا نام بے حیائی کا نام حیا رکھا جا رہا تھا, نا انصافی کو انصاف بتایا جا رہا تھا. यही अमर बिल मारूफ करने के लिए इमाम हुसैन जा रहे थे कि जो चीजें मारूफ है, जो शिनाख्ता शुदा है, जो तय शुदा है कि ये हक है, उनको बचाना जरूरी है। तो इमाम हुसैन दर हकीकत तमाम सच्चाइयों को बचाना चाह रहे थे, उसकी हिफाजत करना चाह रहे थे, हया बचाना चाह रहे थे। तो हयादार खवातीन को ले जाना जरूरी था। जिस तरह से रसूल अकरम को फातिमा जहरा की जरूरत थी, इसी तरह से जिस तरह अमीरुल मोमिनीन को शहजादी की जरूरत थी, इसी तरह इमाम हुसैन को भी जनाब जैनब की जरूरत थी। जिस तरह से जनाब खदीजतुल कुबरा ने रसूल की मदद की, जिस तरह से फातिमा जहरा ने अमीरुल मोमिनीन की मदद की, तो कौन सी मदद की? किरदार में मदद की। इसी तरह से इमाम हुसैन को जनाब जैनब की जरूरत, किरदारे ज़ैनबी की जरूरत थी। किरदारे ज़ैनबी ही थी कि जिसने जो है यजीद की ताकत की छुरे गिरा के रख दी मदीना का शाम और कूफे में। तो ऐसी खवातीन को साथ लेके चलने की जरूरत थी कि इमाम हुसैन जानते थे कि हम जो जंग लड़ने जा रहे हैं उसमें ज़ैनब की जरूरत ज्यादा है अब्दुल्लाह इब्ने जाफर की। अब्दुल्लाह इब्ने जाफर भी आते तो वो भी शहीद हो जाते, जिस तरह से हजरत अब्बास शहीद हो गए, जैसे अली अकबर शहीद हुए, लेकिन ज़ैनब की जरूरत बहरहाल है हुसैन। इसीलिए इमाम हुसैन अलैहिस्सलाम ने कहा कि ज़ैनब हम तुमको छोड़ के नहीं जाएंगे, हम तो तुम्हारी जरूरत है। उम्मे कुलसूम की जरूरत है, खुद अपने जिस तरह से रसूल मुबाहिदा में जा रहे थे तो अपने जिगर के बालों को लेके जा रहे थे। वो समझदार थे जो बगैर मुबाहिदा किए हुए चले गए। यजीद ना समझ था इसलिए टूट गया, यजीदियत आज इसलिए रुसवा हुई क्योंकि यजीद ना फहम था। इमाम हुसैन जानते थे कि एक वक्त आएगा कि बनी उमैया की ताकत फंसेगी हमारे मुकाबले में, वरना सिफीन की जंग में इन्होंने अमीरुल मोमिनीन के खिलाफ एक साल तक जंग लड़ने के बावजूद भी अली को शिकस्त ना दे सके, और ये लोग इमाम हसन से सुलह करके इमाम हसन के खिलाफ साजिशें किए लेकिन कामयाब इमाम हसन को नहीं होने दे रहे थे। लेकिन हुसैन इब्ने अली ने कहा कि मैं बाबा की तरह मस्जिद कूफा में शहीद नहीं होगा, इमाम हसन की तरह जो है वो जहर का जाम नहीं पीऊंगा, बल्कि दुश्मन के चेहरे से नकाब उलट के बता दूंगा कि मेरे बाबा के कातिल कौन है, मेरे भाई हसन के कातिल कौन है। इसीलिए तो कहते हैं कि करना था जो वही किया आखिर हुसैन ने, बदला तला का ले लिया आखिर हुसैन ने, बैत के तालिबों ने दिया था हसन को जहर, बैत को जहर दे दिया आखिर हुसैन ने। मालूम यह हुआ कि बनी उमैया की हुकूमत आके फंस गई हुसैन के हाथों में, इतनी कमजोर हो गई कि हुसैन ने एक दिन में पूरी बनी उमैया की ताकत को खत्म कर दिया। एक दिन में वो ताकत जिसको सुफियान अपनी पूरी ज़हनी काबिशों के जरिए से यहां तक लेके आया था, पहले खलीफा के दौर से दूसरे खलीफा के दौर से अपने बेटे को 16 साल तक हाकिम बनाया था। इन्होंने कहा था कि इस्लाम को हम इस्लाम के इख्तदार को जो है वो गेंद की तरह एक दूसरे के पैर का खिलौना बनाकर बनी उमैया ही के हाथों में नचाएंगे। आप देखिए अबू सुफियान की साजिशों से मदीने की हुकूमत शाम के हाथों में आ चुकी थी, और ये शाम की हुकूमत पूरी मुमलकत इस्लामिया पे अपना तसल्लुत कायम की हुई थी कि मदीने में एक मामूली से गवर्नर के जरिए से इन्होंने हुकूमत की। शाम में बैठकर शाम का हाकिम मदीने में गवर्नर भेजता है, कूफे में गवर्नर भेजता है, मिस्र में गवर्नर भेजता है, और इस हुकूमत का खात्मा करना किसी के बस की बात नहीं थी। लेकिन हुसैन इब्ने अली को इंतजार था कि आने दो वक्त, अभी बढ़ने दो जुल्म को, अभी जुल्म बढ़ने दो। बढ़ता रहा जुल्म, बढ़ता रहा जुल्म, और पानी सबसे ऊंचा होना शुरू हो गया। वो दबे फिस्क पे तब्दील नवाही न रही, ताओ मोचों पे जो देती थी वो शाही न रही, अश्म कैसरी और फर्म कयानी न रहा, प्यास की धूप से तलवार में पानी न रहा। प्यास ने आले मोहम्मद पे जो रोका पानी, प्यास के अब्र से यूं टूट के बरसा पानी, बेधड़क कसरे हुकूमत में दराया पानी, हो गया सर से शहंशाह के ऊंचा पानी, ताजदारी मैं औरंग नगी डूब गई, आसमान से जो लड़ी थी वो जमीन डूब गई। अब आप बताइए कि यजीद ने इमाम हुसैन को फांसा या इमाम हुसैन ने यजीद को घेरा जाओ। इमाम हसन ने कहा अभी सुना हो, इमाम हुसैन ने कहा मेरे भाई से सुना कि करते रहो, अभी आगे बढ़ते रहो, जुल्म बढ़ता रहा, वो मस्ती में आके मस्ती में चूर होते रहे। उन्होंने कहा आप जो चाहे कर लेंगे, हम जैसे चाहे वैसे कर लेंगे, तो तुम जो चाहे करते रहो। ऐसा नहीं है कि अल्लाह नहीं देख रहा है, अल्लाह जानता है कि अपने दीन को कैसे बचाना चाहिए था, वरना बनी उमैया के हाथ से ये इख्तदार नहीं जाता था कभी भी। लेकिन इमाम हुसैन ने इस इख्तदार को बनी उमैया के हाथ से ऐसा छीन लिया कि बड़े मस्के के बाल की तरह बनी उमैया की हुकूमत उनके हाथ से चली गई यजीद की नाअंदेशियों की वजह से। वरना हाकिम शाम की मक्कारियों से 16 साल तक की हुकूमत आ चुकी थी, यानी इख्तदार बनी हाशिम के हाथ से निकलकर बनी उमैया के हाथ में पहुंच चुका था। सारी मेहनत बनी हाशिम ने की, बनी उमैया इख्तदार पर काबिज हो गया। अबू तालिब का खून रायगा जाने वाला था, ऐसा मालूम हो रहा था कि खून दिया अबू तालिब ने, फायदा उठाया अबू सुफियान ने। वहां खून किसका? अली का खून बहा, फातिमा जहरा का की बसलियां डूबी, इमाम हसन के लाश पर जो है तीर बारानी हुई। मालूम यह हुआ कि पूरा खानदान बनी हाशिम जहमत उठाया, लेकिन आयश इशरत कर रहा था अबू सुफियान का खानदान। अबू सुफियान का बेटा मुमलिकत इस्लामिया का हाकिम बन गया था और इख्तदार बनी हाशिम के हाथों से निकल चुका था। तो हाकिम शाम ने कहा था अभी वक्त आने दो, इख्तदार पर जब हम काबिज हो जाएंगे तो ये जो बनी हाशिम के फर्द मोहम्मद का नाम जो अजानों में दिया जा रहा है, हम अजानों से मोहम्मद के नाम को हटा देंगे और मक्का और मदीना को मिसबार कर देंगे। ये थी हाकिम शाम की तमन्ना, इसलिए कि वो कैसर और रूम की हुकूमतों से करीब था, जिसको आज की यूरोप की हुकूमतें कहा जाता है, उस हुकूमत से करीब होकर उसने महल बना लिया था, जिसका जिक्र अबुल आला मौदूदी ने खिलाफत और मुलुकियत में किया कि खिलाफत किस तरह से मुलुकियत में तब्दील हुई। तो खिलाफत मुलुकियत में तब, मैंने इससे पहले भी कहा था, वक्त खत्म हो रहा है, दर हकीकत ये सब खुलफा मोहरे थे। अबू सुफियान का दिमाग इस बिसात पर, शतरंज की बिसात पर जो दिमाग नाच रहा था वो अबू सुफियान का दिमाग था, कि जो इन लोगों को बदल रहा था और बदल बदल के उसने पूरी खिलाफत को अपनी तरफ डाल दिया। आखिर में खिलाफत मुलुकियत में बदल गई, यानी बादशाहत में बदल गई। खलीफा के घर पे जो है टाट का पर्दा होता था, लेकिन जब मुलुकियत में खिलाफत तब्दील हुई तो बड़े बड़े महल बन गए, लश्कर तैयार हुआ, ताकत बनी, कुव्वत बनी, और जो है ऐश इशरत का बाजार गर्म हुआ। जब ऐश इशरत का बाजार गर्म हुआ तो फिर बेटा शराब के जाम पीने लगा, अय्याशियों में डूबा। अभी हुसैन सब्र कर रहे हैं, जुल्म बढ़ता जा रहा है, नाइंसाफी बढ़ती जा रही है। आखिर में नतीजा यही हुआ कि एक ऐश और इशरत का पैकर बन के यजीद पैदा हुआ। झुलस गए थे जो जहरा का घर जलाने में, इलाज उनका नहीं है कहीं जमाने में, इसीलिए तो मुसलसल शराब पीता था। यजीद पैदा हुआ था शराब खाने में। तो इस तरह से यजीदियत कमजोर हो रही थी और इमाम हुसैन अलैहिस्सलाम कवि हो रहे थे। वहां इमाम हुसैन तरबियत दे रहे थे किरदार की, अली अकबर को बाकिरदार चेहरा वाला के इमाम हुसैन पेश, यानी इमाम हुसैन की तैयारी क्या हो रही थी, इमाम हुसैन किरदार के गाजी बना रहे थे। इमाम हुसैन फुनून जंग की इन्हें तालीम नहीं दे रहे थे, ये किरदार की तालीम दे रहे थे। किरदार जब बन के समर गया तो इन बच्चों को घर से लेके इमाम हुसैन मैदान में आए। अब कहा ये दौर जैसा जवान हो तो बताओ, कासिम जैसा मौत से खौफ न रखने वाला शजा तरीन अगर कोई बच्चा है तो मेरे कासिम के जैसा कोई है तुम्हारे लश्कर में? वो मौत से भाग रहे हैं, इतने होकर एक दूसरे के पीछे छुप रहे हैं मौत से, और कासिम है कि मैदान जंग में लश्कर के अंदर घुस जाते हैं और पूरे सफों को तोड़ते हुए अंदर दाखिल हो जाते हैं। ये है इमाम हुसैन के सिपाहियों का किरदार, कि हुसैन के किरदार, हुसैन इब्न अली के पास ताकत वाले नहीं शजाअत वाले थे, और शजाअत कभी ताकत से नहीं घबराते। तो अज़ीज़ान गिरामी, ये किरदार इमाम हुसैन था जिसने एक एक बाकिरदार लोगों को जमा करना शुरू किया। हबीब इब्न मुताहिब को जमा किया, और एक ऐसा किरदार है करबला में जो इमाम हुसैन तलाश कर रहे थे, चेहरे देख रहे थे, और जितने चेहरे इमाम हुसैन ने परखे उसमें से एक भी खोटा नहीं निकला। ये कमाल है इमाम हुसैन का कि वो जानते थे, वो दिलों के राज से वाकिफ थे, वो जानते थे कि ये खुदा परस्त थे, वो जानते थे कि ये बाकिरदार है और इस बाकिरदार की हमें जरूरत है, चाहे वो हमसे ना मिलना चाहो। बस होता है कि कोई इंसान आपका दुश्मन होता है लेकिन वो बाकिरदार होता है। इसीलिए दुआ करने के लिए कहा गया है कि परवरदिगार मुझे जो है अकलमंदों को मेरा दोस्त बना, जाहिलों को मेरा दुश्मन रहने दे। इसलिए कि जिस वक्त जो है अकलमंद दुश्मन आपके बन जाएंगे ना, उस वक्त आपको खतरा है। अगर जाहिल आपके दुश्मन रहेंगे तो आपको कोई खतरा नहीं है। खतरा उस वक्त होगा जब पढ़े लिखे लोग आपके मुखालिफ हो जाएंगे, अकलमंद आपके मुखालिफ हो जाएंगे। तो इमाम हुसैन नहीं चाहते थे कि बाकिरदार लोग उनसे कट कट के चले। तो रास्ते में इमाम हुसैन जब कूफे की तरफ जा रहे थे तो क्योंकि वो 8 ज़िलहिज को निकले थे इमाम हुसैन, वो लोग जो हज करके वापस जा रहे थे उनका फासला भी ज्यादा नहीं था। वो लोग 12 या 13 को मक्का छोड़े थे, इमाम हुसैन ने 8 को मक्का छोड़ा था। तो करीब करीब से सवारियां गुजर रही थी, तो करीब करीब से जो सवारियां गुजर रही थी तो एक कारवां था ज़ुहैर कैन का। ज़ुहैर कैन कौन थे? उस्मानी शिया थे, यानी वो समझते थे कि हजरत अली नौज़ बिल्लाह जो है वो कातिल है उस्मान के, और उस्मान का कत्ल करना जो है सही नहीं था, जैसा कि तो लिहाजा वो उस्मान के तरफदारों में से थे। अमीरुल मोमिनीन इमाम हुसैन से इसलिए नहीं मिल रहे थे क्योंकि वो अमीरुल मोमिनीन के बेटे थे अली इब्न अबी तालिब के, और ये उस्मानी शिया थे। तो जो उस्मानी शिया थे वो अली के शियों से कैसे मिलेंगे? लिहाजा वो नहीं चाहते थे कि इमाम हुसैन से आमना सामना हो जाए, क्योंकि अगर आमना सामना हो जाएगा तो फिर बिलाकर सलाम करना ही पड़ेगा, तो या इमाम हुसैन सलाम करेंगे या आपको सलाम करना पड़ेगा, दोनों सूरतों में मिलना पड़ेगा। तो वो नहीं चाहते थे कि आमना सामना हो, लिहाजा जहां उनको मालूम होता था कि इमाम हुसैन का कारवां यहां है तो वो जरा आगे जाके खैमा जमा होते थे। तो इसी तरह से होता रहा पूरे रास्ते में, लेकिन एक वक्त ऐसा आया कि इमाम हुसैन के खैमे जहां थे वहीं करीब में जो है ज़ुहैर कैन का खैमा भी आ गया। तो अब ऐसे वक्त में ज़ुहैर कैन खैमे से बाहर नहीं आ रहे थे कि कहीं जो है आमना सामना हो जाए, क्योंकि वो मिलना नहीं चाह रहे थे। लेकिन इंसान बाकिरदार थे, चूंकि इंसान बाकिरदार थे, बाअदब थे, लिहाजा इमाम हुसैन वो इमाम हुसैन से नहीं मिलना चाह रहे थे, मगर इमाम हुसैन को ज़ुहैर की तलाश थी। ये कितनी अजीब बात है, कभी ऐसा होता है ना कि आपसे कोई आदमी नहीं मिलना चाहता है तो आप भी नहीं चाहते उससे मिलना, लेकिन इमाम हुसैन ने कहा कि नहीं, मुझे ज़ुहैर की जरूरत है। ज़ुहैर जैसा किरदार करबला में काम आने वाला किरदार है, इस किरदार को तो अमल नमूने के तौर पर पेश किया जा सकता है, ये किरदार की मुझे जरूरत है। लिहाजा इमाम हुसैन ने अपने किसी साहिबजादे को भेजा कि मेरा सलाम पहुंचा दो ज़ुहैर कैन। देखिए कितना इमाम हुसैन का किरदार, देखिए जो उस्मानी शिया है, हम कहते हैं कि ये अहले सुन्नत से हम क्यों मिले, ये उस्मानी शिया है हम क्यों मिले, नहीं, इमाम हुसैन ने कहा चाहे जो भी हो बाकिरदार लोग किसी भी मजहब में पैदा हो सकते हैं, बाकिरदार लोग किसी भी खानदान में पैदा हो सकते हैं, लिहाजा अगर वो बाकिरदार है तो उनको हमारे साथ होना चाहिए। कहा सलाम आप पहुंचा दो। जब सलाम गया है ज़ुहैर कैन के पास तो ज़ुहैर कैन खाना खा रहे थे, तो जब कासिद ने आके कहा कि आपको इमाम हुसैन ने सलाम पहुंचाया है तो ज़ुहैर ने जो निवाला हाथ में उठाया था उनका मुंह खुला रह गया और निवाला हाथ में रह गया और वो हक्के बक्के हो गए, क्योंकि उनको इस बात की तवक्को नहीं थी कि जब मैं नहीं मिल रहा हूं तो इमाम हुसैन क्यों मुझसे मिलेंगे। लेकिन जब उन्होंने ये सुना कि आपको हुसैन इब्ने अली ने सलाम पहुंचाया है, आपसे मिलना चाहते हैं, तो अब ज़ुहैर कैन जो है वो थोड़ी देर के लिए रुक गए, जैसे उनके ऊपर जो है गश्तारी हो गया हो, हैरत में पड़ गए, देर हो गई, जवाब नहीं दे रहे, अभी जवाब मुंह से नहीं निकल रहा है, सोच में पड़ गए कि आखिर मैं करूं तो क्या करूं। اتنی دیر ہوئی کہ پیچھے کے خیمے سے جو ہے ان کی زوجہ نے جملہ سن لیا تھا تو پیچھے سے آواز تھی زہیر تم کیا سوچ رہے ہو کہ فرزند فاطمہ تم کر سلام پہنچائے اور تم اس میں تعامل کر رہے ہو کہ جواب دیا جائے یا نہیں دیا جائے. اگر تم جواب نہیں دینا چاہتے تو میں قریب ان کی خدمت میں پہنچوں گی کہ آخر اگر میری ضرورت پڑے تو میں جانے کے لیے تیار ہوں کہ جس کی وجہ سے اس قدر غربت کا عالم کہ امام حسین کا چھوٹا سا کاروان اور بے سمت راہ کی طرف آگے بڑھ رہا ہے اور جنگل و بیابان کا سفر ہے, ایسے وقت میں تم فرزند فاطمہ کی مدد کے لیے کیوں پیچھے ہٹ رہے ہو؟ تو زہیر نے کہا کہ میں یہی چاہتا تھا لیکن میری ہمت نہیں ہو رہی تھی. اب زہیر نے قائل اٹھے اور اٹھنے کے بعد راوی کا بیان ہے کہ زہیر قین جب جا رہے تھے تو ان کے چہرے کی رنگت اور تھی, جب وہ خیمے امام حسین میں پہنچے اور جب لوٹ کر واپس آئے خیمے سے جب باہر نکلے گفتگو ہونے کے بعد تو راوی کا کہنا ہے کہ اب زہیر بدل چکے تھے. زہیر اب وہ نہیں تھے جو اندر داخل ہوتے وہ نظر آ رہے تھے, اب زہیر نے طے کر لیا تھا کہ اگر مرنا ہے تو بس حسین کے قدموں میں جان نشاور کرنا ہے. یہ کہہ کے زہیر قین اپنے غلام کے ساتھ اور ایک مختصر سا قافلہ لے کر امام حسین کے ساتھ ہو گئے اور کربلا میں امام حسین پر اپنی جان نشاور کر دی. جیسے کوئی آتا تھا قافلے میں شامل ہوتا تھا امام حسین کے, تو جو بیویوں کے دل جو اداس تھے اس میں شادابی پیدا ہو جاتی تھی. کوئی بھی معلوم ہوتا کہ غربت میں ہمارا ساتھ دینے والا آیا ہے, اور جو کوئی آتا تو اپنا سلام پہنچایا کرتا تھا کہ بیویوں ہمارا سلام آپ پر. لیکن میں کہوں گا کہ اس وقت کیا ہوگا کہ جس وقت زہیر نہیں تھے, اس وقت جب مسلم نہیں تھے اور قیام میں آگ لگ رہی تھی, تو زینب کو کیا زہیر قین نہیں یاد آئے ہوں گے؟ زہیر کو امام حسین نے بھی یاد کیا ہے جب حسین تنہا رہ گئے اور چاروں طرف سے نرغے آدھا میں گھر گئے تو آواز دیتے اینا مسلم ابن عدیل اینا زہیر.